ये दिया जा रहा है।
सही।
तो इस सूरत में तभी वो कोई सही फैसला कर सकते हैं और ऐसा फैसला जो कि
इस खत्ते के तमाम ममालिक को कबूल हो। सही। अच्छा मैं ये पूछना चाहूँगा, अगर मैं F-16 की, जैसे हमने उसकी टेक्नोलॉजिकल या टेक्निकल कैपेबिलिटी की बात की, तो जिस तरह की वॉर का पाकिस्तान का या जिस तरह के खतरात का पाकिस्तान को सामना है, जो इंटरनल आप ये कह सकते हैं कि मिलिटेंसी है जिसको वो फेस कर रहा है, तो उसमें ये तैयारे कैसे मददगार साबित हो सकते हैं? मैं एक काउंटर व्यू आपका लेना चाहता हूँ, आज जो पाकिस्तान के दफ्तर खारजा ने भी अपना एक बयानिया दिया है उस पर।
जी बिल्कुल, इसमें यह है कि जो टेक्नोलॉजी अवेलेबल होती है हमें F-16 के साथ, उसमें सबसे पहली बात तो यह है कि आप अंधेरे में या नाइट अटैक्स आप कर सकते हैं।
सही।
दूसरा यह है कि आप प्रिसिशन गाइडेड मिसाइल या प्रिसिशन गाइडेड म्यूनिशंस को इस्तेमाल करके बिल्कुल प्रिसाइज टारगेट्स को आप हिट कर सकते हैं, जिससे कोलैटरल डैमेज बहुत कम होते हैं।
सही।
अभी आप ये देखें कि पिछले चंद सालों में जितने भी ड्रोन अटैक्स हुए हैं या जो पाकिस्तान के अफवाज हमले करते रहे हैं, उसमें बहुत ज्यादा इफेक्ट हुआ है सिविल पॉपुलेशन के ऊपर कि कोलैटरल डैमेज बहुत ज्यादा हुआ है। तो जब वो कोलैटरल डैमेज जब होता है तो जो लोकल पॉपुलेशन है वो वॉर एंड टेरर के खिलाफ हो जाती है। इसकी वजह समझती है कि अमेरिका या पाकिस्तान की आर्म फोर्सेज जो हमले कर रही है वो इन टेररिस्ट के खिलाफ नहीं है, वो हम आम लोगों के खिलाफ है। अब जाहिर बात है जिसके खानदान के दो चार लोग शहीद हो जाए या मारे जाए इन कोलेटरल डैमेज, वो तो इस बात को नहीं मानते कि कोलेटरल डैमेज है या क्या है, ये जानते कि उसके खानदान के 3 या 5 या 10 लोग मारे गए हैं।
ठीक है।
तो उसका जो इफेक्ट है जंग जो दहशतगर्दी के खिलाफ जंग है उसके ऊपर उसका बहुत ही नेगेटिव इफेक्ट होता है। तो इस इफेक्ट को खत्म करने के लिए रात को हमला करने की सलाहियत हासिल करने के लिए प्रिसिशन के साथ दहशतगर्दियों के ठिकानों को खत्म करने के लिए और तबाह करने के लिए एक ही स्ट्राइक में
ये काम है। बहुत शुक्रिया, आपने हमें इसके तकनीकी खवास जो हैं वो भी बताए हैं। अली इमरान साहब, आपको भी ऑन बोर्ड लेते हैं, आपका बेहद शुक्रिया। अब आप ज़रा हमें जो इसकी स्ट्रेटेजिक एंगल है उस रेफरेंस में हमें बताइएगा, क्या रिफ्लेक्ट करता है अमेरिका और पाकिस्तान उसके दरमियान ये F-16 तैयारों का मुआहदा, उसकी डील, इसको अगर हम पोलिटिकल और स्ट्रेटेजिक एंगल से देखें तो आपके ख्याल में इसकी क्या अहमियत बनती है?
देखें, जो अफगान बॉर्डर पे जो सिचुएशन है और वहाँ पे जो काउंटर टेररिज्म जो चल रही है, में अमेरिका का एक नेशनल सिक्योरिटी इंटरेस्ट है, क्योंकि अमेरिका ने वहाँ पे बहुत ज़्यादा इन्वेस्टमेंट की है और गुज़श्ता 15 साल में उन्होंने वहाँ पे अलकायदा और बाकी मिलिटेंट्स जो थे दुनिया के मुख्तलिफ कोनों से, जो कि सेंट्रल एशिया या चाइना या मुख्तलिफ ममालिक से अरब ममालिक से भी आए हुए थे, उनके खिलाफ एक्शंस किए और पाकिस्तान ने भरपूर उनका साथ दिया। और हालिया जो महीनों में और गुज़श्ता 1-2 साल से ख़ास तौर पे जो पाकिस्तान ने ज़रबे अज़्ब ऑपरेशन जो जारी किया उसमें भी F-16 के ज़रिए वहाँ पे टारगेट किया है। तो अमेरिका ये समझता है कि पाकिस्तान की को इसकी वाकई ज़रूरत है। और जहाँ तक आपने कहा कि ब्रॉडर एक रीजन में देखा जाए, तो ये जो डीहाइफनेशन की बात की गई, ये भारत ही यानी कि इंडिया ने ही इसका बहुत इसको सपोर्ट किया था पिछली दहाई में, कि एक डीहाइफनेट किया जाए कि अमरीका जो इंडिया की ज़रूरतें हैं, अमेरिका के साथ जो ताल्लुकात हैं भारत के और अमेरिका के, और दूसरी तरफ अमेरिका और पाकिस्तान के जो ताल्लुकात हैं, इनको डीहाइफनेट किया जाए। तो अब जबकि ये साफ जाहिर है कि पाकिस्तान की जो F-16 की ज़रूरत है, डिमांड है, वो अफगान बॉर्डर के हवाले से उसको है और प्रिसीजन गाइडिंग जो अटैक्स हैं उसकी हवाले से उसको ज़रूरत है और उसमें कामयाबियाँ भी उसको हासिल हुई हैं। और पाकिस्तान का एक माजी में यानी कि गुज़श्ता कई दहाइयों से F-16 इस्तेमाल करते आ रही है पाकिस्तान एयरफोर्स, तो उस लिहाज से अमेरिका इस बात को समझता है। और अमेरिका के महकमा खारजा और पेंटागन के जो तर्जुमान हैं, उन्होंने जो बयान दिए हैं और सेक्रेटरी कैरी ने भी जो बात की है वो यही बात की है कि ये काउंटर टेररिज्म कैपेबिलिटी जो पाकिस्तान की है उसको बढ़ाने में F-16 जो है अहम किरदार अदा करेंगे और पाकिस्तान को इसकी ज़रूरत है।
तो क्या इमरान, इसको महज एक बिजनेस डील के तौर पे भी क्यों ना देखा जाए? मैं एक जनरल सवाल करना चाहता हूँ, क्या इसके लिए कोई प्रोटोकॉल है जिसमें जो सेलर है वो बायर की नीड्स को देख के इसको सेल करता है, और भारत की, चूँकि भारत का कोई नुमाइंदा यहाँ पर मौजूद नहीं है, लेकिन उसकी तशवीश क्यों कर बाजार नहीं होगी?
देखें, इसमें दो जब भी अमेरिका किसी खत्ते में ये अपनी एक सोफिस्टिकेटेड टेक्नोलॉजी और उसका इक्विपमेंट या जो फाइटर जेट्स हैं वो बेचता है, तो वहाँ पे वो खत्ते का भी ख्याल रखता है और जब इन बातों का, इन डील्स का, एग्रीमेंट्स का और इस सेल्स का नोटिफिकेशन जारी होता है तो उसमें कहा जाता है कि इससे खित्ते के तोज़न में कोई फ़र्क नहीं पड़ेगा।
सही।
जहाँ तक भारत का ताल्लुक है, मैं समझता हूँ कि क्योंकि पाकिस्तान के पास ये ऑलरेडी एक इक्विपमेंट और ये जेट्स मौजूद हैं और उसके पास और भी कैपेबिलिटीज़ हैं, तो उसका जो ओवर रिएक्ट मेरे ख्याल में तो जो नज़र आया, क्योंकि वाशिंगटन में भी और दिल्ली में भी उन्होंने ओवर रिएक्ट किया और यहाँ पे लॉबीज भी काम कर रही हैं। और फिर हमें ये भी देखना होगा कि कांग्रेस में गुज़श्ता कुछ सालों की वजह से में जो हालात हुए हैं और ख़ासतौर पर वॉर ऑन टेरर में जो कुछ कंट्रोवर्सीज चली उसकी वजह से कांग्रेस में भी एक इंडिया की लॉबी भी है, वहाँ सपोर्ट भी है। तो हाउस जो है, हाउस ऑफ रिप्रेजेंटेटिव और सेनेट दोनों में एक उसको एक इंडिया को शायद उसकी सुनवाई ज़्यादा है वहाँ पे।
सही।
तो इसलिए हम ये समझ सकते हैं कि यहाँ पे इसको एक जो एक्सपर्ट्स और नाकदीन है वो देख रहे हैं कि इंडिया ने शायद बहुत ज़्यादा इसको रिएक्ट किया है, जबकि पाकिस्तान के पास ये ऑलरेडी कैपेबिलिटी मौजूद है और उसकी जो अभी सेल जो नहीं चल रही है इसमें एक तो ये सेल होगी और उसमें कुछ पैसा यहाँ का भी होगा, तो उसमें वो काउंटर टेररिज्म की जो उसकी रिक्वायरमेंट्स हैं अफगान बॉर्डर पे और टेरेन को और वहाँ पे टेक्निकल और सारे स्ट्रेटेजिक एस्पेक्ट्स को देखते हुए पहलुओं उसकी ज़रूरत समझा जा रहा है। और यहाँ पे पेंटागन के तर्जमान ने ख़ासतौर पर यह डीहाइफिनेशन की जो बात की थी उसमें कहा था कि इससे हम भारत और पाकिस्तान के साथ जो अमरीका के तल्लुकात हैं उनको मुख्तलिफ देखते हैं।
लेकिन
हैविंग सेड दैट ये बड़ा मुश्किल होगा क्योंकि पाकिस्तान और भारत के जो तल्लुकात हैं और जो उसकी हिस्ट्री है और अमेरिका की जो हमेशा से मीडिएशन की एक इन्वॉल्वमेंट रही है, तो ये डीहाइफिनेशन इतना आसान भी नहीं है।
इमरान, मैं इसमें इसका जो दूसरा एंगल है हमारे सेगमेंट का, वक्त की कमी के बायस जिसमें हमने बात करनी है स्ट्रेटेजिक डायलॉग पे, उसकी तरफ आना चाहूँगा। लेकिन उससे पहले हमारे जो लिसनर हैं, हमारे जो व्यूअर हैं, जो यकीनन क्रिकेट फ़ैन भी हैं, अव्वल तो वो देख रहे होंगे लेकिन किसी वजह से वो अगर मैच देख या नहीं सुन रहे, तो पाकिस्तान की जो एक पुअर परफॉर्मेंस रही बैटिंग में, उसके बाद बॉलिंग में टीम बहरहाल बेहतर परफॉर्म करती नज़र आती है। पहले ही ओवर में मोहम्मद आमिर ने 2 विकेट्स हासिल कर लिए हैं भारत के, ये एक अपडेट है। अब चलते हैं उसका दूसरा, हमारा जो सेगमेंट है दूसरा, जो उसका हिस्सा है जिसमें हम बात करना रही हैं कि जो आइंदा स्ट्रेटेजिक डायलाग हैं जो 29 फरवरी से शुरू होने वाले हैं, पाकिस्तान के डेलीगेशन के में शामिल अफराद वो पहुंचना शुरू हो गए हैं, बहुत सारे लोग उसमें पहुंच चुके हैं, इसकी अहमियत और अफादियत पे हम बात करना चाहेंगे। स्ट्रेटेजिक डायलाग दोनों मुल्कों के दरमियान, ये उसका गालबन छठा ये सेशन है वजारती सतह का और ये छठा राउंड है वाशिंगटन में होने जा रहा है। जो इश्यूज़ हैं उनका ताल्लुक मीशत से है, तवानाई से है, तालीम, साइंस, टेक्नोलॉजी से है, निफाज कानून और टेररिज़म है, सलामती और स्ट्रेटजिक इस्तेकाम, जोहरी अदम फैलाओ, ये वो शोबे हैं जिन पे बात होगी। लेकिन वाशिंगटन के अंदर कुछ दिनों के बाद जो न्यूक्लियर समिट होने जा रहा है उस रेफरेंस में भी शायद इसका कोई ना कोई हवाला या अहमियत ख़ास तौर पे बनती हो। ब्रिगेडियर इमरान मलिक साहब, पाकिस्तान अमेरिका स्ट्रेटजिक डायलाग छठा मरहला, आपके ख्याल में क्या कुछ टेबल पर है, हो सकता है पाकिस्तान क्या इन मुज़ाकरात से हासिल करना चाहेगा, क्या नेगोशिएट कर सकता है?
वैसे तो तकरीबन 6 ग्रुप्स हैं जो कि आपस में डिस्कशंस करेंगे। मेरे ख्याल में जो सबसे ज्यादा इम्पोर्टेंट इसमें इशू डिस्कस होगा एक न्यूक्लियर सिक्योरिटी समिट वाला इशू है। उसमें देखिए कि पाकिस्तान ये चाहता है कि उसको न्यूक्लियर सप्लाइज ग्रुप में शमूलियत दी जाए, जबकि अमेरिका और बाकी ममालिक भी शायद इसके हक में नहीं है, खासतौर पर इंडिया इसकी बहुत अपोजिशन कर रहा है।
मगर
उसमें देखने की बात यह है कि इंडिया को अभी जो सिविल न्यूक्लियर डील की है इंडिया ने अमेरिका के साथ, उससे इस खत्ते में क्या असर हुआ है। उससे फर्क यह पड़ा है कि इंडिया अब हर जगह से, खासतौर पर ऑस्ट्रेलिया और जापान जैसी जगह से, वो अब यूरेनियम जो है इंपोर्ट कर रहा है पूरी दुनिया से, बल्कि और वो सिविल पावर प्लांट्स में इस्तेमाल होगी वो यूरेनियम।
ठीक है।
मगर जो इसकी इंडिजिनस प्रोडक्शन है यूरेनियम की, प्लूटोनियम की, थोरियम की, अब वो सारी की सारी उसके न्यूक्लियर प्रोग्राम, न्यूक्लियर वेपन्स प्रोग्राम की तरफ जाएगी। और अब वो कर्नाटक के पास भी एक बहुत बड़ा शहर तकरीबन बसा रहे हैं जिसके अंदर तमाम न्यूक्लियर फैसिलिटीज और बैलिस्टिक मिसाइल की फैक्ट्रीज बन रही हैं और वहां पे वो थर्मल न्यूक्लियर वेपन्स बना रहे हैं, हाइड्रोजन बॉम्ब बनाने का इरादा है उनका। ये बहुत बड़ा एक उनका प्रोजेक्ट है। तो जब आप न्यूक्लियर सिक्योरिटी समिट की बात करते हैं और न्यूक्लियर सप्लायर्स ग्रुप की बात करते हैं, तो आप अपने ही जो लेड ऑन इंटरनेशनल रिजीम्स हैं आप उनकी खिलाफवर्जी कर रहे हैं। मिसाल के तौर पर ये न्यूक्लियर नॉन प्रोलिफरेशन ट्रीटी का एक हिस्सा है कि कोई भी एक मुल्क जो कि एनपीटी का साइन नहीं करता न्यूक्लियर सप्लायर्स ग्रुप का ऐसा नहीं बन सकता। तो हिंदुस्तान की दुनिया की कोशिश है लेड बाय अमेरिका की कि हिंदुस्तान न्यूक्लियर सप्लायर्स ग्रुप का मेंबर बन जाए, और अगर वो बन गया तो फिर सारी जो न्यूक्लियर फ्यूल जो है या फिजाइल मटीरियल जो है वो उसको मिल जाएगा और उसकी अपनी जो है प्रोडक्शन वो डिफेंस में जाएगी। और इसी वजह से पाकिस्तान जो है वो फिजाइल मटीरियल कंट्रोल ट्रीटी को साइन नहीं कर रहा है।
ठीक है, नहीं इसमें आपका तो एक फोकस आपका खासतौर पर सिर्फ न्यूक्लियर एनर्जी के ऊपर, लेकिन ये जो स्ट्रेटेजिक डायलॉग है इसमें बहुत आपको पता है कि ज़्यादातर बहुत वसी है इसका कहना चाहिए कि जो दायरा है, कई शोबे हैं जिनको ये कवर करता है, उसमें एजुकेशन भी है, उसमें मईशत भी है, और ऐसा भी शायद ये तवक्को रखना दुरुस्त ना हो कि कोई फौरी ऐसी आउटकम हो जाएगी जिसमें पाकिस्तान को बहुत बड़ा एडवांटेज है। ये तवील उलमुद्दत एक तरह से कोऑपरेशन या कोलेब्रेशन की बात है, तो ये कितना इफेक्टिव है पाकिस्तान के अंदर जो करंट इशूज़ हैं जिसमें आपने इनडायरेक्टली जैसे न्यूक्लियर एनर्जी के रेफरेंस में आपने बात की, पाकिस्तान के अंदर जो बाकी क्राइसिस है एनर्जी के उसमें, लेकिन जनरल इसका जो वसी तर दायरा है उस पे जरा रोशनी डालिए।
हम एनर्जी की हम बात करें, पाकिस्तान इस वक्त एनर्जी डेफिशिएंट हो गया और पाकिस्तान चाहता है कि ईरान से वो गैस हासिल करें, जो कि अभी तक तमाम सैंक्शन मुकम्मल तौर पर हटी नहीं है और इसलिए अभी उसमें बहुत ज्यादा पेशरफ्त नहीं हो रही है। तो अगर पाकिस्तान को इसकी जो बिजली की जो कमी है, शॉर्टेज जो है, उसको खत्म करने में इनकी मदद की जाए और जैसे डैम्स बनाने में, हाइड्रो पावर प्लांट्स लगाने में और सिविल न्यूक्लियर पावर प्लांट्स लगाने में, तो और जो कि तमाम के तमाम पाकिस्तान के इंटरनेशनल एटॉमिक एनर्जी एजेंसी के मातहत हैं, उसके अंदर कंट्रोल है, उसके अंदर सुपरविजन है, तो मेरे ख्याल में ये पाकिस्तान को और पाकिस्तान की इकोनॉमी के लिए बहुत बड़ा स्टेप होगा और पाकिस्तान की पॉपुलेशन के लिए, उनकी इकोनॉमिक बेटरमेंट के लिए, डेवलपमेंट के लिए बहुत बड़ा स्टेप होगा। इसके अलावा एजुकेशन की जहां तक बात है तो ये आप इसको देख सकते हैं, विद्यार्थियों की जो मदरसा वो जो वहां पे तालीम दी जाती है, उन मदरसों में साइंस और लैंग्वेजेस, आर्ट्स और कल्चर वाली जो सोशल साइंसेज जो है उनकी उन सब्जेक्ट को पढ़ाने की जरूरत है। उस काम के लिए इन मदरसों को मेन स्ट्रीम पाकिस्तान के जो नेशनल एजुकेशन एजेंडा है उसको मेन स्ट्रीम एजेंडे में लाने के लिए जारी बात है कि रिसोर्सेज की जरूरत है और भी अमेरिका हमारी मदद कर सकते हैं।
जी अली इमरान सर,
सेक्टर में बेशुमार ऐसी जगहें हैं जहाँ पे वुमेन एम्पावरमेंट है और ये जो गर्ल चाइल्ड है उसकी जो इमेंसिपेशन है, इन तमाम चीजों में भी अमेरिका हमारी काफी मदद कर सकता है। तो मेरे ख्याल में ये बहुत ही जामे और किस्म के और ऑल एनकम्पसिंग किस्म के डायलॉग होगा, ये जो स्ट्रेटेजिक डायलॉग हो रहा है और जो छह इनके बेसिक ग्रुप्स हैं वो तो सब मिलकर पाकिस्तान और अमरीका को एक बहुत अच्छे मजबूत रिश्ते में बांध सकते हैं। अब बस आखिरी बात यही है कि उनको ये चाहिए कि अब अगर डीआईसीनेट कर दिया है तो डीआईसीनेट ही रहने दें और पाकिस्तान और अमेरिका के तल्लुकात के ऊपर हिंदुस्तान का बेजा असर नहीं होना चाहिए।
जी बहुत शुक्रिया अली इमरान साहब, आपका एनालिसिस स्ट्रेटेजिक डायलॉग के ऊपर, पाकिस्तान क्या उसमें आपके ख्याल में एक्सट्रैक्ट करना चाहेगा या एटलीस्ट एडवोकेट करना चाहेगा, अपने क्या इश्यूज़ हैं और क्या कोई फौरी नौयत के भी रिटर्न की तवक्को रखी जा सकती है इन मुज़ाकरात से, या हमें अगेन इसमें इन मुज़ाकरात के अंदर ख़ास तौर पर जैसे ये तवील उलमुद्दत मकासद के लिए हो रहे हैं, तवील उलमुद्दत इंगेजमेंट है, तो हमें ज़रा ये पाकिस्तान के लोगों को ख़ास तौर पर इन मुज़ाकरात के बारे में कुछ ज़्यादा फौरी तवक्कोआत नहीं रखनी चाहिए, आपका क्या एनालिसिस है?
यहाँ पे दो बातें अहम होंगी। एक तो ये है कि स्ट्रेटेजिक डायलॉग जो है ये एक प्रोसेस है, इसमें ये कोई वन ऑफ इवेंट नहीं है, ये कई सालों से चल रहा है। और नंबर टू जो इसकी एक अहमियत जो सब्सटेंशियल और कंक्रीट गेंस होते हैं उसके अलावा एक सिम्बॉलिक भी बड़ी इसकी इंपॉर्टेंस है, क्योंकि माजी में हमने देखा पाक अमरीका जो ताल्लुकात थे उनमें कभी ऊंच नीच आती रही, कभी सदमहरी आती रही, कभी बहुत ज़्यादा क्लोज हो गए। तो अब जब 9/11 के बाद जो पाकिस्तान और अमरीका के ताल्लुकात बने हैं तो पाकिस्तान और अमरीका दोनों ने इस बात को महसूस किया कि ये जो ताल्लुकात हैं इनको सिर्फ सिक्योरिटी तक महदूद नहीं होना चाहिए बल्कि ये वसीउल बुनियाद होना चाहिए और इनको तवीलुल मियाद होना चाहिए। और अब इसमें इसी वजह से इसकी वजह से ये एक मैसेज जा रहा है खित्ते में कि जो अमरीका है वो पाकिस्तान के साथ ताल्लुकात जो है वो तवील अरसे तक रखेगा और इनको जारी रखेगा। अब आइए कोऑपरेशन की तरफ, इसमें मैं महकमा खारजा के तर्जमान के कल के बयान की तरफ आपकी तवज्जो कराना चाहूँगा। उन्होंने कहा कि इसमें सिक्योरिटी, इसमें इकॉनमी, ट्रेड और तमाम इशूज़ पर डिस्कस होगी। अब मेरे ख्याल में एक सिक्योरिटी के बाद जो इशू आता है اس میں انرجی کا ایشو ایک بہت بڑا امپورٹنٹ ایشو ہے پاکستان کے لیے.
جی جی.
امریکہ نے گزشتہ کئی سالوں سے پاکستان میں جو مختلف ڈیمز ہیں ان کی جو پاور جنریشن اور کیپیسٹی جو ہے اس کو بڑھانے میں بڑی مدد کی ہے, اور امریکہ کی جو مدد ہے خاص طور پہ انرجی ایشوز پہ وہ ورلڈ بینک اور آئی ایم ایف, اس میں ورلڈ بینک جو ادارہ ہے وہاں پہ بھی امریکہ جو سپورٹ کرتا ہے تو پاکستان کو اس کے امداد دی جاتی ہے کہ اس کو انرجی کے جو اس کے پروجیکٹس ہیں اس کو کمپلیٹ کیا جائے.
صحیح.
اب اسی طرف تعلیم کا ایک اپنی جگہ ایک اہم ترین ایک ایشو ہے, اور پاکستان کو میرا خیال ہے اس وقت سب سے بڑا جو اسکالرشپس ملتے ہیں امریکہ کی طرف سے وہ پاکستان ملک ہے, اور اس سے اس کے یقیناً لوگوں کو فائدہ ہوا ہے, ہزار ہاں یہاں پہ طالب علم پاکستان سے پڑھنے آئے. تو لیکن پاکستان یہ بھی چاہتا ہے کہ اعلیٰ جو ہائر ایجوکیشن ہے اس میں بھی تعاون بڑھے, تو میرے خیال میں یہ پاکستان کو اس وقت کیونکہ امریکہ کی ٹیکنالوجیکل ایجوکیشن انرجی اور ایشوز میں سیکٹرز میں پہلوؤں میں ان فیلڈز میں ہیلپ کی ضرورت ہے, تو یہ ایک اس کو آگے بڑھائے گا. اور یہاں پہ یہ آپ دیکھیں اس اسٹریٹجک ڈائلاگ میں ہائیسٹ لیول پہ اعلیٰ سطح پہ نمائندگی ہوگی, وہاں سے سرتاج عزیز ہوں گے, یہاں سے سیکرٹری جان کیری ہوں گے, اور پھر اس کے بعد مختلف گروپس جو ہیں ان کی آپس میں تفصیلاً یہ بات ہوگی کہ تک کیا کوآپریشن کیسا رہا, تعاون کیسا رہا, کیسے بڑھایا جا سکتا ہے. تو یہ ایک دونوں ممالک کے وسیع تر جو تعلقات ہیں اس کا بھی ایک مظہر ہے کہ اس کو ظاہر کرتا ہے کہ یہ قریب تعلقات ہیں.
صحیح. عمران ہمارے ساتھ رہے گا, اور بریگیڈیئر صاحب آپ سے بھی ہم ریکویسٹ کریں گے کہ آپ ہمیں اگلے سیگمنٹ میں بھی جوائن کریں, اگرچہ ہم آپ کو پہلے کمیونیکیٹ نہیں کر سکے. شام کے اندر اس کے بحران کے حل کے لیے وہاں پہ جو آئی سی سیز فائر اس کو امپلیمنٹ کیا جا رہا ہے, اس پہ عمل درآمد ہو رہا ہے, اس پہ آپ کا انالیسز لیتے ہیں. لیکن اگین چونکہ دفاعی معاملہ ہے اور وہاں پہ سیکیورٹی کا یہ ایشو ہے, داعش اس کے پھیلاؤ کے ضمن میں بھی اس کو بڑا اہم سمجھا جا رہا ہے کہ اگر وہاں پہ یہ تنازع حل ہوتا ہے یا سیز فائر پہ امپلیمنٹیشن ہوتی ہے تو داعش کے لیے یہ اٹ سیلف بڑا ایک جھٹکا ہوگا. ایک بریک کے بعد اس پہ بات کرتے ہیں.
گلوبل ایشوز پر دو ٹوک بات. ملیا صاحبہ, کیا اس کی وجہ اسلامو فوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہیں.
Cooperation with countries like Pakistan, who are already partnering with in this fight against terrorism.
پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں تعلق نہ کر سکے.
غیر جانبدار بحث.
ریمن ڈیوس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس کا تعلق.
انڈیپینڈنٹ ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
پروگرام جہرنگ میں آپ کا ایک بار پھر خیر مقدم. میں ہوں اسد حسن, اور پروگرام کے سلسلے میں ہم بات کریں گے شام میں جنگ بندی, اس پہ آج سے عمل درآمد جو ہے وہ شروع ہو گیا ہے. بتایا یہ جاتا ہے کہ کم از کم جو 100 متحارب دھڑے تھے یا گروپ ہیں انہوں نے اپنی کاروائیاں ختم کرنے کے عزم کا اظہار کیا ہے. امریکہ اور روس دونوں ملکوں نے خاص طور پہ اس جنگ بندی کے لیے بہت محنت کی ہے, بہت کام کیا ہے, جس کے بعد مختلف گروپوں نے اس جنگ بندی میں حصہ لینے کا وعدہ کیا. 97 گروپ پریکٹیکلی بتائے جاتے ہیں کہ جو مختلف سطحوں پہ اس شورش کا حصہ تھے, اور اب یہ جنگ بندی ہو چکی ہے. گزشتہ روز بھی صدر باراک اوباما نے یہ کہا تھا کہ عراق اور شام یہ دونوں ملک ایسے ہیں جہاں پہ چونکہ داعش کے فٹ پرنٹس بڑے اہم موجود ہیں, بلکہ داعش نے ان دونوں ملکوں کے اندر خاص طور پہ اپنی بہت جگہ بنا رکھی ہے, اور اگر شام کے اندر دہشت گردی کے خاتمے میں بڑی مدد مل سکتی ہے اگر یہاں پہ جنگ بندی ہوتی ہے, تو داعش کے لیے یہ بہت بڑا جھٹکا ہوگا, اور اس کے خلاف جو ہورالا ایک جنگ جیتنے کی بات ہے تو یہ جنگ بندی اس میں ایک بڑے ٹول کے طور پہ, ایک بڑے ہتھیار کے طور پہ استعمال ہو سکتی ہے. انالیسز لیں گے, ہمارے پینلسٹ ہمارے ساتھ رہیں گے, بریگیڈیئر عمران ملک صاحب ہمارے ساتھ ہیں اور واشنگٹن سے علی عمران صاحب ہمارے ساتھ موجود ہیں. بریگیڈیئر عمران ملک صاحب, آپ بتائیے گا یہ جنگ بندی آپ کے خیال میں کتنی بڑی ایک پیش رفت ہے, اور یہ کتنی پائیدار بھی ہو سکتی ہے, اور یا اس کو پائیدار بنانے کے لیے کیا کرنا پڑتا ہے روایتی طور پہ, اور اکیڈیمیکلی آپ کے خیال میں کیا کرنا چاہیے؟
یہ جو اس میں دو حصوں میں میں دیکھنا چاہتا ہوں. سب سے پہلی بات یہ ہے کہ جب تک رشیا نے سیریا کے اندر انٹروین نہیں کیا تھا उस वक्त तक जो टोटल अजारादारी जो थी वो अमरीका और उसके एलाइज की थी, तो उस वक्त तक हालात और थे। मैं जब से रशिया प्रेसिडेंट असद के हक और हिमायत में इस एरिया में उसने इंटरवीन किया है, तो हालात जक्सल बदल गए हैं। जो उस वक्त पोजिशन थी प्रेसिडेंट असद की, वो तो बिल्कुल उस वक्त काफी हद तक दामादोल थे, मगर रशिया के अंदर आने से और मैदान में आने से और अपने वहां पे जहाज और ये सबसे मिजाइल बैटरीज वगैरह लाने से, उससे जो एक इम्बैलेंस था सारी बैटल फील्ड में, वो काफी हद तक रिस्टोर हो चुका है, बैलेंस मतलब बैलेंस रिस्टोर हो चुका है। और अब अमेरिका के लिए भी और वेस्टर्न एलाइज के लिए भी ये लाजमी हो गया है कि किसी तरह से इस जंग को खत्म किया जाए और ये रशिया का जो असर और रिसोर्स जो है इसके अंदर उसके ऊपर थोड़ा मतलब उसको ब्लॉक किया जाए। तो इसके लिए जरूरी ये है कि अब ये जंग खत्म हो और ये निगोशिएशन के थ्रू इस मामले को रिजॉल्व किया जाए। अब इसमें दो इश्यूज हैं, एक तो ये कि दाइश या इस्लामिक स्टेट जो है उसका खात्मा कैसे किया जाए, और ये तो मिलिट्री आप समझने एक इशू है, और दूसरा सियासी इशू है कि प्रेजेंट असद को और इसकी हुकूमत को किस तरह से हटाया जाए। तो मैं तो इस तरह से देखता हूँ कि चूंकि अब अमरीका और रशिया ही दो मेन पावर्स हैं जो कि इसके अंदर अभी असर रखती है और असरअंदाज में है, तो इन दोनों को आपस में मिलकर बैठकर ये फैसला करना चाहिए कि एक कॉमन एनिमी जो है दोनों का और सारी दुनिया का वो है आईएस यानी कि दाइश। तो दोनों मिलकर सबसे पहले इनको चाहिए कि ये दाइश को खत्म करें, और उसके बाद जब ये खतरा टल जाता है तो फिर सियासी तौर पर प्रेजेंट असद और उसकी उनके गवर्नमेंट के बारे में कोई फैसला किया जा सके, और वो सियासी तौर पर थ्रू निगोशिएशन बिटवीन मॉडरेट ऑपोजिशन और असद की गवर्नमेंट के साथ उस तरह से किया जा सकता है। तो पीस मील इस पूरे ऑपरेशन को दो मेजर हिस्सों में तोड़ कर पहले दाइश को खत्म करें और फिर सियासी तौर पर प्रेजेंट असद की हुकूमत का के फ्यूचर के बारे में कुछ फैसला करें। तो उस तरह से मेरे ख्याल में एक ये बाजार अमन आ सकता है सीरिया में और मिडल ईस्ट के अंदर।
एग्जैक्टली
बहरहाल इस चीज फायर को क्या कहते हैं लॉन्ग लास्टिंग बनाने के लिए और इफेक्टिव बनाने के लिए अमेरिका और रशिया के आपस में बातचीत बहुत लाजमी है, और उसके बाद जो निचले प्लेयर्स जो हैं जो मीडियम लेवल के मीटिंग लेवल के प्लेयर्स हैं सऊदी अरेबिया एंड ईरान जो मीडियम प्लेयर्स हैं, इन दोनों सुपर पावर का असर होना चाहिए।
यही बिल्कुल हमने इससे भी कल भी बात की कि इसमें जो खासतौर पर जो दीगर प्लेयर्स हैं जो दीगर स्टेक होल्डर्स हैं उसमें एक तो रीजनल है
इन दोनों ममालिक के नीचे वो मुख्तलिफ ग्रुप्स हैं जिनको ये सपोर्ट कर रहे हैं, वहां तक ये सारा लगे जाएगा तो फिर ये चीज का फायदा हो सकती है।
जी जी अली इमरान साहब, आपका जायजा भी लेना चाहूंगा, कल भी इसी पे हमने बात की कि एक तो रीजनल उसके अंदर स्टेक होल्डर्स हैं जिनके मफादात हैं रीजनल ताकतों के, उसमें सऊदी अरेबिया और ईरान बिलाशुबा उनके लिए काफ़ी हद तक प्रॉक्सी का भी शिकार है, प्रॉक्सी वार भी है जो सीरिया के अंदर है उसको इस रेफरेंस में भी देखा जाता है। लेकिन जहाँ पे बड़े प्लेयर या ग्लोबल प्लेयर की बात हो तो अमेरिका और रूस दो ऐसे मुल्क जिनके दिफाई ताल्लुकात ख़ास तौर पे कोई बहुत ज़्यादा आइडियल नहीं है या उनके इंटरेस्ट में कोई ज़्यादा ममासलत नहीं देखी जाती है, तो इनके भी स्टेक्स में वहाँ पर आप कहना चाहिए कि क्लैश है। तो आप हमें बताएँ कि इसके बावजूद ये तमाम प्लेयर्स जंग बंदी के लिए अपना किरदार अदा करते हुए नजर आए हैं, कितनी सस्टेनेबल हो सकती है ये पेशरफ?
इस बात का इन्हसार तीन चार अवामिल पे होगा मैं समझता हूँ कि नंबर वन, तो जब ये आज से ये वहाँ पे आधी रात के बाद जंग बंदी का जो आगाज़ हुआ है
जी,
इसमें हमें तीन चार चीज़ों को देखना पड़ेगा। एक तो ये कि ह्यूमैनिटेरियन जो असिस्टेंस है जो कि वहाँ पर बहुत सारे लोगों को खुराक और अद्वियात की ज़रूरत है उनको वो बहम पहुँचाई जाए, नंबर वन। नंबर टू, इसका जो जो मॉनिटरिंग का मैकेनिज़्म है वो एक इफ़ेक्टिव होना चाहिए, और जो अभी अमेरिका और रूस ने जो माहिदा किया कि ये इंटरनेशनल जो ग्रुप है उसके मेंबर्स हैं और लीडर्स हैं, तो उन्होंने एक हॉटलाइन भी आपस में उसका भी रबता बनाया और उसके बाद ताकि एक दूसरे पर गलती ना हो सके। नंबर टू, जो मॉनिटरिंग का मैकेनिज्म होगा वो बड़ा इम्पॉर्टेंट होगा कि अगर रूस को या अमेरिका को दाइश को और अल नुसरा ग्रुप को टारगेट करने की इजाज़त है तो क्या ये किस तरीके से उसको टारगेट करते हैं, क्या वो सिविलियन पॉपुलेशन उसमें नुकसान में आती है, तो अगर ऐसा होता है तो تو جو اپوزیشن گروپس ہیں وہاں پہ جو کہ 100 کے قریب نے ابھی جنگ بندی میں جو اتفاق کیا اور اس کا آغاز کیا, تو میں سمجھتا ہوں کہ ان گروپس کو کیونکہ فارن جو ریجنل پلیئرز ہیں ان کی حمایت بھی حاصل ہے اور خود بھی سیاسی سطح پہ اگر دیکھا جائے تو اگر وہاں پہ ایسا ہوتا ہے کہ سویلینز کے خلاف کوئی کاروائی ہوتی ہے تو پھر سے وہاں پہ ان کے جذبات ابھریں گے اور پھر وہ ریئیکٹ کریں گے, تو ایسے میں یہ کوئی اتنا آسان عمل نہیں ہے. اور خود مسٹورا جو کہ اقوام متحدہ کے اس کے نمائندہ ہیں اس کے لیے شام کے لیے, تو انہوں نے بھی یہ کہا ہے کہ اس میں پیچیدگیاں ہوں گی. نمبر ٹو, میں سمجھتا ہوں کہ جو پولیٹیکل سولوشن جو ہے سائملٹینیسلی اس کے اوپر بھی ایفرٹس ہونی چاہیے کہ اس کا آخر سیاسی حل کیا نکلے گا. جنگ بندی کے بعد اگر یہ حالات کسی حد تک کنٹرول میں آ جاتے ہیں اور ساتھ ہی جو دہشت گرد تنظیمیں ہیں داعش اور دوسری النصرہ ان کے خلاف بھی کاروائیاں جاری رہتی ہیں, تو اب آگے کیا بنے گا؟ آگے یہ ہے کہ کیونکہ اسد رجیم جو ہے اس نے اپنی لیجیٹیمیسی تو کھو دی ہوئی ہے کیونکہ اتنے زیادہ وہاں پہ بلڈ شیڈ ہوئی, اتنی کلنگز ہوئیں, اس کے بعد اب یہ گروپس جو ہیں اپوزیشن جو ہے اور آبادی جو ہے زیادہ اور ریجنل پلیئرز بھی ہیں وہ بھی یہ چاہیں گے کہ اس کا ایک پولیٹیکل, اس میں کانسٹیٹیوشن کیسے بنے گا, آگے روڈ میپ اس کا کیا ہوگا, اس کے اوپر بھی بڑا ڈیپینڈ کرتا ہے, ساتھ ساتھ اس پہ بھی کام کرنا پڑے گا. ایک میں سمجھتا ہوں کہ اگر یہ جنگ بندی ہولڈ کرتی ہے یہ جاری رہتی ہے, اس میں سب سے اہم میرے خیال میں اسٹریٹجک جو گین ہوگا ایک بین الاقوامی کمیونٹی کے لیے وہ یہ ہوگا کہ سیریا میں ایک بہت بڑا کیاوس چل رہا تھا کہ اب یہاں پہ ایک قسم کی کلیئرٹی آنے کا ایک چانس بنا ہے. کلیئرٹی ایسی ہوگی کہ جن گروپوں نے یہ جنگ بندی پہ اگری کیا ہے کیا وہ اس پہ عمل پیرا رہتے ہیں اور اس پہ وہ انفورس رہتی ہے. دوسری جانب امریکہ اور رشیا نے خاص طور پہ ایئر اسٹرائکس کی تھیں اور جو گیم چینجر کی حیثیت سے اسد رجیم کے فیور میں بات جو چلی گئی, کیا اس نے, کیونکہ آپ کو یاد ہوگا کہ اس مہینے کے آغاز میں تقریباً مڈل میں الیپو میں جو بومنگ کی گئی تھی اس میں تقریباً 500 افراد مارے گئے تھے, تو یہ اگر ایسے واقعات کو کی روک تھام ہوتی ہے, سیاسی طور پہ بھی آگے پیش رفت ہوتی ہے, تو پھر میں سمجھتا ہوں کہ اس جنگ بندی یہ ایک بہت اہم
ادروائز بھی عمران شاہد آپ اس سے اتفاق کریں گے, جنگ بندی کا فائدہ اپوزیشن گروپوں کو نیچرلی ہوگا کیونکہ جیسے آپ نے خود کہا کہ ایک قیاس ہے وہاں پہ اور اس ریفرنس میں اب سارا فوکس داعش پہ ہوگا, اور داعش کو اگر ٹارگٹ کیا جاتا ہے جو ویکیوم ہوگا کریٹ, تو اس کا بھی ایک پولیٹیکل ایڈوانٹیج اپوزیشن گروپوں کی طرف جائے گا, جس کے بعد پھر وہ بارگیننگ پوزیشن میں آ سکتے ہیں یا آئیں گے صدر بشار الاسد کے ساتھ سیریا کی فیوچر گورنمنٹس کے لیے یا فیوچر پولیٹیکل سسٹم کے لیے. آپ اس بارے میں بتائیے گا کیا واقعتاً یہ انالیسز یہ درست ہوگا ایک, اور دوسرا یہ کہ وہ کیا فیکٹر ہو سکتے ہیں جن سے ذرا چوکنا رہنا ہوگا, جو اس ساری صورتحال جو ابھی تک ڈیولپ ہوئی ہے جس میں یو این کی خاص طور پہ بہت بڑی محنت اور ایفرٹس رہی ہیں مسٹر ڈی مسٹورا کی, جو ان ساری کوششوں کو سبوتاج کر سکتے ہیں, وہ کیا فیکٹرز ہو سکتے ہیں؟
دیکھیں یہ سب سے بڑی, پھر وہ میں کہوں گا کہ اب انٹرنیشنل کمیونٹی کے سامنے صاف ٹارگیٹس ہوں گے, ان کو ٹارگیٹس کو ہر وقت ان کو یاد کرانا ہوگا تمام فریقین کو کہ یہ ہمارے ٹارگیٹس ہیں. نمبر ون, پریکٹیکلی پھر ان کو داعش کو ٹارگیٹ کرنا ہوگا کہ اس کا کلا کما کیا جائے, اس کا خاتمہ کیا جائے, کیونکہ داعش نے اس وقت عراق اور شام کا بہت سارا حصہ جو ہے اس کے قبضے میں ہے یا کنٹرول میں ہے, تو وہاں وہ کاروائیاں بھی کرتا ہے مختلف جگہوں پہ بھی. نمبر ٹو, آپ ریجنل پلیئرس کی جو امپورٹنس ہے وہ میں بتانا چاہوں گا کہ ٹرکی کے لیے, یورپ کے لیے, امریکہ کے لیے, سعودی عرب, ایران تو ہیں ہی, وہ اس میں ایک پاور جو سٹرگل چل رہی ہے وہاں پہ اس خطے میں اس میں شامل ہیں, تو یہ تمام جو فریقین ہیں یہ سارے اس بات کو بڑا کلوزلی فالو کریں گے کہ وہاں پہ کیا ہو رہا ہے. اب جو خطرات کا آپ نے ذکر کیا, تو خطرات میں میرے خیال میں سب سے بڑا خطرہ یہی ہو سکتا ہے کہ سویلین پاپولیشن جو ہے اس کو کسی طریقے سے ریلیف ملے, ان کی جو وہ ولنریبل تھے اور جو ایئر اسٹرائکس ہو رہی تھیں, جو ان کو نقصان ہو رہا تھا, خوراک کی کمی ہے, اور جو شہر پورے شہر محصور تھے, ان کے لیے کیا بہتری ہوتی ہے. یہ آپٹکس بڑے امپورٹنٹ ہوں گے کہ اس جنگ بندی کو آگے لے جایا جا سکے سیاسی سطح پہ, اور پھر ملک میں اندر جو ایک صورتحال جو بنی ہوئی ہے کہ اس کو اس میں کلیئرٹی لائی جا سکے. یہ کلیئرٹی کے ساتھ چلنا ہوگا اور یہ اس میں کوئی آسان کام نہیں ہے. اب ایک اور فیکٹر, فار ایگزامپل اگر کوئی ایسا اٹیک ہوتا ہے جس میں کہ شہری ہلاک ہوتے ہیں, تو وہ بھی پھر حالات کو مزید پیچیدہ اور نازک کر دے گا, اور پھر گروپس جو ہیں وہ شاید وہ اس پہ اگری کریں نہ کریں.
Exactly.
تو یہ
چیزیں جن کو سامنے رکھنا ہوگا. اس سیگمنٹ کو وائنڈ اپ کرنے سے پہلے بریگیڈیئر عمران ملک صاحب، آپ اپنا انالیسز دیجیے گا جو سوال ہم نے عمران سے کیا کہ وہ کیا عوامل ہو سکتے ہیں جو اس صورتحال کو سبوتاج کر سکتے ہیں، جس سے بہت زیادہ امیدیں جڑی ہوئی ہیں، کیونکہ اب یہ جنگ بندی ہو چکی ہے تو شاید اس کے بعد اگلا مرحلہ وہاں پہ سیاسی استحکام کا یا پولیٹیکل سیٹلمنٹ کا ہو.
میرے خیال میں جو سب سے بڑا خطرہ ہو سکتا ہے وہ یہ ہے کہ چونکہ اس بار کے جو معاہدہ ہے یا جو بھی انڈرسٹینڈنگ ہے اس میں یہ بھی سے ایک شک ہے کہ داعش کے خلاف اور جو فیڈرس گروپس ہیں ان کے خلاف.
صحیح آواز عمران ملک صاحب کی آنا بند ہو گئی ہے جی. پروڈیوسر میری پروڈکشن ٹیم کی آواز سن سکتی ہے کیونکہ تھوڑا پرابلم یہاں پہ آج سائٹ پہ بھی ہے جی. عمران ملک صاحب آپ ہمارے ساتھ ہیں، ان کی آواز آنا بند ہو گئی ہے. ہم اس سیگمنٹ کو یہاں پہ دونوں اپنے مہمانوں کے ریمارکس کے ساتھ ختم کرتے ہیں. علی عمران صاحب آپ ہمارے ساتھ رہیے گا، چند سیکنڈ کی ایک بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے اور بات کریں گے ایران کے انتخابات پہ.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن، اور پروگرام کے اس حصے میں ہم بات کریں گے ایران میں ہونے والے پارلیمانی انتخابات میں کے اوپر، جس میں ساتھ ساتھ ان کی خبرگان مجلس، اس کا بھی انتخاب ہوا 88 ارکان کا، اس کے لیے ووٹ ڈالے گئے اور یہ بہت امپورٹنٹ خیال کی جاتی ہے وہاں پہ، وہاں ایران کے نظام کے اندر، اس کے پولیٹیکل سسٹم کے اندر دو طرح کی آرا فوری طور پہ سامنے آ رہی ہیں. ایک تو یہ کہ بہت بڑی تعداد میں لوگ ووٹ ڈالنے کے لیے نکلے ہیں، اور ساتھ ساتھ یہ کہ انتخابات کو ایک جوہری توانائی پہ ہونے والے اس کے معاہدے کے بعد ایک ماڈریٹ ایران کی جانب ایک بڑا قدم خیال کیا جا رہا ہے. اطلاعات یہ بھی ہیں کہ وہاں پہ جو کنزرویٹو ہیں اور ساتھ ساتھ جو ان کے جو ریفارمسٹ ہیں وہ بھی یہ چاہتے ہیں کہ کسی حد تک ایک سیاسی راستہ رہے صدر حسن روحانی کے پاس اور ان کو زیادہ امپاور کیا جائے، اور وہ اپنی جو وہ فورس ہی کرتے تھے اس ڈیل کے بعد ایران کے لیے بینیفٹس کو یا فوائد کو، ان کو وہ پرسو کر سکے ہیں. تو ایران میں کتنی پولیٹیکل میچورٹی بھی اس ریفرنس میں آ رہی ہے، اور ساتھ ساتھ یہ کہ ان انتخابات کو کیا واقعتاً یہ سمجھا جا سکتا ہے کہ یہ ایک ماڈریٹ اور ڈیموکریٹک ایران کی جانب ایک قدم ثابت ہوں گے. انالیسز لیں گے ہمیں علی عمران صاحب ہمارے ساتھ پہلے سے موجود ہیں، واشنگٹن بیسڈ جرنلسٹ اور انالسٹ، اور ہمارے ساتھ ابھی ہمیں جوائن کیا ہے پروفیسر فیضان حق صاحب نے، پروفیسر ہیں انٹرنیشنل ریلیشنز کے اور امریکہ کے تعلقات مسلم دنیا کے ساتھ، یہ ان کی اسپیشلٹیز میں ہے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. پروفیسر فیضان حق صاحب، ایران کے انتخابات، یہ انتخابات آپ کے خیال میں پہلے ہونے والے انتخابات سے کیوں کر مختلف ہیں اور کیوں کر اہم ہیں؟
جی، سننے والوں کو بہت سلام دعا اور پیار، اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے. جو ایران کا جو الیکشنز ہیں وہ ہر 8 سال کے بعد ہوتے ہیں، اور اس دفعہ ان کے امیدوار جو ہیں ان میں 12,000 لوگوں نے حصہ لیا ہے، اور جس میں سے 200 لوگ جن کو کہا گیا ہے کہ وہ ماڈریٹ تصور کیے جاتے ہیں، اور آدھے سے زیادہ جو ماڈریٹس جو تھے ان کی اپلیکیشنز جو تھیں وہ ریجیکٹ ہو گئی تھیں کسی وجہ سے. تو جس کا مطلب یہ ہے کہ ایران میں ابھی بھی جو اثر و رسوخ ہے ان کا، جو کنزرویٹو پارٹی ہے یا کنزرویٹو پوائنٹ آف ویو ہے، اس کا زیادہ ہے. اور اس کے باوجود ہم دیکھتے ہیں کہ روحانی جیسا بندہ جو ہے وہ پریزیڈنٹ بن جاتا ہے ایران کا، اور اس کا ایک، کیونکہ جو یہ بات طے ہے کہ کوئی بھی محب الوطن ایرانی جو ہے وہ یہ نہیں چاہتا کہ اس کا ملک جو ہے وہ ترقی نہ کرے، یا وہ یہ چاہے گا کہ اس کا ملک جو ہے وہ پوری دنیا سے آئسولیٹ ہو جائے اور اس کو معاشی ترقی نہ اس کی ہو سکے. تو ہم یہ دیکھتے ہیں کہ وہ جو ایلیمنٹ ہے جو کہ پیٹریاٹک ایلیمنٹس ہیں، ان کی موومنٹ کی وجہ سے ہم دیکھتے ہیں، کیونکہ پریزیڈنٹ روحانی جو تھے ان سے پہلے جو ماڈریٹ پریزیڈنٹس تھے ان کی سنوائی نہیں ہوتی تھی. یہ ایک نتیجہ پہ وہ بھی پہنچے ہیں, اور جس کو وہاں پہ کہتے ہیں یہ جو کونسل آف آیت اللہ ہیں, آیت اللہ کا جو کانسیپٹ ہے وہ ان کے جو سرکل ہے اس میں بھی بات ریئلائز ہوئی ہے کہ اگر ہم نے ایران کو ایک وائبل کنٹری رکھنا ہے, یہ ایسی قوم جو کہ معاشی طور پہ دوسری دنیا کی معیشت سے منسلک ہو, تو ہمیں یہ بات منوانی پڑے گی یا کرنی پڑے گی. تو اس لحاظ سے ہم دیکھتے ہیں کہ یہ ایک بڑا قدم ہے, اور کیونکہ اب نیوکلیئر جو ہے معاہدہ ہو چکا ہے, وہ سائن ہو چکا ہے, اور اس کی وجہ سے فوراً معاشی ترقی ہوئی ہے, اور معاشی ترقی کا فائدہ جو ہے وہ پریزیڈنٹ روحانی اور ان کے جو سپورٹرز ہیں ان کو ہوگا.
صحیح جی. علی عمران صاحب, ایران کے انتخابات کیوں کر اہم ہیں, خاص طور پہ اس معاہدے کے بعد, اور آپ کے خیال میں کتنی پولیٹیکل میچورٹی ہے جس کے تحت صدر حسن روحانی ان کو خاص طور پہ لگ یہ رائے کہ قدامت پسند ہوں یا ریفارمسٹ ہوں, وہ یہ چاہ رہے ہیں کہ کوئی ایک ایسا سسٹم ہو, ایک ایسا میکنزم موجود ہو جو جس میں ان کو موقع دیا جائے کہ وہ اپنی پالیسیز کو انگیج کر سکیں یا ان کو پرسو کر سکیں؟
دیکھیں, اس کی جو اہمیت ہے وہ دو تین سطح پہ میں دیکھوں گا اس کو. ایک تو جو خطے میں ایران ایک انٹرنیشنل جو اس کے اوپر پابندیاں تھیں, اس کے بعد وہ خطے میں واپس آ رہا ہے اور ایز اے میجر پلیئر واپس آ رہا ہے, نمبر ون پولیٹیکلی, کیونکہ وہاں پہ ایک جو شفٹ ہو رہا ہے بیلنس آف پاور. تو پہلے ایک سعودی عرب کو سمجھا جاتا تھا کہ وہ ان چیلنج ایک پاور ہے اس خطے میں, اب ایران بھی ایک پاور کے طور پہ ابھر رہا ہے. نمبر ٹو, آئل پروڈیوسنگ کنٹری ہونے کی وجہ سے ایران میں ایک جو معذرت چاہتا ہوں اسٹیبلٹی کی بڑی امپورٹنس ہے. تو اگر جب وہ وہاں پہ الیکشن ہوتے ہیں تو ایک اگر وہ جو عمل جاری رہتا ہے تو اس کے سے کسی نہ کسی طور پہ وہ استحکام رہے گا. نمبر ٹو, نمبر تھری, انٹرنلی اگر دیکھا جائے تو وہاں پہ جاب لیسنیس جو ہے, یعنی کہ ان امپلائمنٹ, وہ وہاں کی یوتھ میں بہت زیادہ ہے, اور 8 کروڑ کی جو آبادی ہے اس میں تقریباً جو ووٹرز ہیں وہ تقریباً کہا جاتا ہے کہ 60% جو ینگ لوگ ہیں 30 سال سے کم عمر وہ لوگ ہیں. تو ایران کا جو مستقبل ہے, ایران کا جو ابھی تہران کا بین الاقوامی برادری سے جو ایک دوبارہ ری انگیجمنٹ ہو رہی ہے, جب وہ ری انگیجمنٹ ہوتی ہے تو بین الاقوامی برادری میں خاص طور پہ مغربی ممالک جو ہیں جیسا کہ امریکہ اور یورپین یونین کے ممالک جن کے ساتھ ان کا زیادہ تر ٹریڈ بھی ہوگا, تو وہ کسی بھی ملک سے جب ٹریڈ کرتے ہیں, تعلقات رکھتے ہیں, تو اس کی اندرونی صورتحال, اس کے انسانی حقوق کی صورتحال, وہاں پہ جمہوریت کا جو حالات ہوتے ہیں اس پہ بھی نظر رکھتے ہیں اور وہ کرٹیسائز بھی کرتے ہیں. اور کیونکہ ہم ایران کو واپس آنا ہے, ایک انٹرنیشنل کمیونٹی کا ایک فل ممبر بننا ہے, پریکٹیکلی پارٹیسپیٹنگ, تو اس لحاظ سے یہ سارے عوامل کو اور سارے ان پہلوؤں کو رکھا جائے تو میرے خیال میں یہ ان الیکشنز کی بڑی امپورٹنس ہے. لیکن میں یہ کہوں گا کہ وہاں پہ اسلام پسند جو ہیں اور جو میانہ روی پہ بلیو کرتے ہیں ان کو یہ واقعی ایک گڈ ول تو ہے ان کی, خاص طور پہ کیونکہ شہروں میں, اور ایران کی بڑی آبادی جو ہے, بہت بڑی آبادی وہ شہروں میں رہتی ہے, جو کنزرویٹیوز ہیں یا آرتھوڈاکس لوگ ہیں جو آیت اللہ جنہیں کہیں, ان کی رورل ایریاز میں. لیکن جب اب کے 12,000 میں سے صرف 200 ماڈریٹس کمپیٹ کر رہے ہیں اس الیکشن میں, تو آپ سمجھ سکتے ہیں کہ وہاں پہ جو پارلیمنٹ ہے اور پھر وہ جو کونسل ہے ایکسپرٹس کی جسے اسمبلی کہتے ہیں 88, جس میں آیت اللہ ڈومینیٹ کرتے ہیں, تو میرے خیال میں وہ ایک جاری رہے گا. لیکن حسن روحانی کو کیونکہ یہ جو ایک نیوکلیئر ڈیل ہوئی ہے اور ایران کی جو واپسی ہو رہی ہے دنیا میں, تو اس کی وجہ سے ظاہر ہے ان کو ایک بڑی گڈ ول ہے ان کے لیے. ٹھیک ہے, لیکن اکانومی ایک بہت بڑا سبجیکٹ ہے وہاں پہ اور بڑا ایشو رہا ہے وہاں پہ.
ٹھیک ہے,
ان امپلائمنٹ کا ریٹ بہت ہائی ہے, اور جبکہ ایران واپس آ رہا ہے تو اس کو اپنے عوام کو جابز بھی دینے ہیں تاکہ ان کو ایک مستقبل کی ہوپ بھی ہو.
اور جو سرویز آتے رہے اس سے پہلے بھی ایران میں, وہ یہ تھا کہ ایران کی جو یوتھ ہے وہ یہ چاہتی ہے کہ وہ دنیا کے ساتھ رابطے میں ہو, کیونکہ اس کے ساتھ الگ تھلگ رہ کے سب سے زیادہ نقصان جو ہے وہ نیچرلی یوتھ کو, جس کا کنسرن ہو سکتا ہے کہ جابز ہوں, روزگار ہوں, اور باقی دنیا کے اندر ان کی نقل و حرکت ہو. پروفیسر فیضان صاحب, میں نے اپنے ابتدائی میں بھی کہا تھا, جو ہمارے پاس اپنی رپورٹ بھی سامنے ہے, اس کے باوجود کہ جیسے عمران بتا رہے ہیں کہ تھاؤزنڈز کی تعداد میں لوگ ہیں اور ان میں سے سینکڑوں میں وہ لوگ ہیں جن کو ماڈریٹ خیال کیا جاتا ہے, لیکن اس کے باوجود وہ کہتے ہیں کہ جو کلو, اگر ان انتخابات کے ارلی کلوز پہ بات کرنی ہو تو یہی ایک تشخص یا ایک تصور سامنے آئے گا کہ یہ ایران کی ایک ماڈریٹ ڈیموکریٹک اسٹیٹ کی جانب یہ ایک قدم ہے یا ٹرانزیشن ہے. کیوں کر یہ سمجھا جا رہا ہے؟
جی, اس کی ایک تو وجہ یہ ہے کہ ایران کا اس حد تک پہنچنا کہ اس نے نیوکلیئر معاہدے پر دستخط کر دیے ہیں, اس بات کی غماتی ہے کہ ان کا جو ہائر لیول پہ جو ان کی لیڈرشپ ہے, ان کے رہنما جو ہیں, یہ بات ان کی سمجھ میں آ چکی ہے کہ وہ دنیا سے کٹ کر نہ تو انفلوئنشل ہو سکتے ہیں اور نہ ہی وہ دنیا سے کٹ کر اپنی طاقت بڑھا سکتے ہیں, اور ان کے لیے سعودی عرب کی جو طاقت ہے اس سے مقابلہ کرنا جو ہے وہ مشکل سے مشکل تر ہوتا جا رہا ہے. اس نتیجے پہ پہنچنے کے بعد انہوں نے, ہم دیکھتے ہیں کہ پریزیڈنٹ روحانی بھی الیکٹ ہوتے ہیں, ان کی پالیسیز جو ہیں ان کو برداشت بھی کیا جاتا ہے اور کسی حد تک ان کو سپورٹ بھی دی جاتی ہے.
صحیح.
تو اب اگر ویسے تو ہم دیکھتے ہیں کہ جی 200 ماڈریٹ کینڈیڈیٹس ہیں, جیسے ابھی علی عمران صاحب نے بھی فرمایا, کہ مگر اس کے باوجود جو دوسرے 12,000 جو ٹوٹل 12,000 ہیں, اس میں ہم یہ نہیں کہہ سکتے کہ کوئی ماڈریٹ نکلے گا یا نہیں نکلے گا.
صحیح.
کیونکہ جب کسی ملک کا ماحول اندرونی طور پہ ایسا ہوتا ہے کہ ایک خاص قسم کی سوچ جو ہے اسی سے آپ کامیابی حاصل کر سکتے ہیں, تو کئی لوگ وہ سوچ کو ویسے اپنا لیتے ہیں تاکہ وہ اس مقام پر پہنچ سکیں, تاکہ وہ کچھ اس کے بارے میں کر سکیں. تو ہم یہ نہیں کہہ سکتے واقعی 200 ماڈریٹ ہیں. 200 ماڈریٹ وہ ہیں جو کہ ماڈریٹ سمجھے جاتے ہیں اور موجود ہیں.
Exactly.
لیکن اس میں کئی ایسے ماڈریٹ ہوں گے جن کو چھپے ہوئے ماڈریٹ ہم کہیں گے, یا وہ یہ بات ریئلائز کریں گے جب وہ پارلیمنٹ میں پہنچیں گے, جب وہ بحث میں حصہ لیں گے, جب ان کو پتا چلے گا کہ ہمیں کچھ عقل سے کام لینا ہے. کیونکہ جو کنزرویٹو موومنٹ ہے اس کے اگر کچھ فائدے ہیں تو ان کے نقصانات بھی بہت ہیں. ہم دیکھتے ہیں کہ کنزرویٹو موومنٹ جہاں جہاں جس جس ملک میں بھی آئی ہے, بس ایک خاص حد تک فائدہ ہوتا ہے, ان کو یا تو پھر اپنے ذہن کھولنے پڑتے ہیں یا پھر ان کو اپنی طاقت سے ہاتھ دھونے پڑتے ہیں, چاہے وہ امریکہ ہو, جرمنی ہو, یونائٹڈ کنگڈم ہو, پاکستان ہو یا ایران ہو.
بہت شکریہ آپ کا پروفیسر فیضان حق صاحب, آپ نے ہمیں جوائن کیا. علی عمران صاحب آپ کے بھی ہم مشکور ہیں کہ آپ واشنگٹن سے ہمارے ساتھ رہے, ہمارے تینوں سیگمنٹ میں آپ نے اپنا انالیسس دیا, آپ کا بہت شکریہ. سامعین چند سیکنڈ کی ایک بریک کے بعد واپس آئیں گے تو بات کریں گے T20 میچ ایشیا کپ کا, پاکستان ورسز بھارت, ایک بریک کے بعد.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
پروگرام جہانگ میں آپ کا ایک بار پھر خیر مقدم, میں ہوں اسد حسن. آئی سی سی ایشیا کپ T20 ٹورنامنٹ پاکستان ورسز بھارت, آج اس ایونٹ کا خیال یہ کیا جا رہا تھا کہ سب سے کرٹیکل, سب سے اہم میچ ہے, اور ایک بار پھر میڈیا نے جس طرح سے ہائپ کریٹ کی اس میچ کے بارے میں, تو پاکستان کے شائقین کرکٹ کی امیدیں ایک بار پھر بہت زیادہ اوپر چلی گئیں. لیکن انفارچونیٹلی نتیجہ بظاہر ابھی تک کم, یہ کہہ سکتے ہیں کہ بیٹنگ کے اعتبار سے وہی رہا جس سے پاکستان ہمیشہ بڑے میچز میں بھارت کے خلاف کھیلتا ہے, ورلڈ کپ ہو, ایون T20 ورلڈ کپ ہو, یا اب اس کے بعد یہ ایشیا کپ T20 کا, اس میں بھی پاکستان کے بلے بازوں کی پرفارمنس انتہائی بری رہی, اور 83 رنز پہ پوری ٹیم پورے اوور کھیلے بنا آؤٹ ہو گئی. اور اگر یہ دیکھا جائے کہ اس کا یا کرکٹ کا معیار کیا تھا, بلے بازی کا معیار کیا تھا, تو ہمارے جتنے انالسٹ ہمارے سامنے بیٹھے ہیں کسی نے بھی یہ نہیں کہا کہ یہ ایون ڈومیسٹک لیول کا ہو, یہ گلی محلے کے لیول کا یا کلب لیول کا معیار بھی اتنا برا نہیں ہو سکتا جس طرح سے پاکستانی بیٹسمینوں نے بلے بازی کی ہے. یحییٰ حسینی صاحب ہمارے ساتھ موجود ہیں, جیو ٹیلی ویژن کے ساتھ وابستہ ہیں, اینکر ہیں اسپورٹس کے اپنے پروگرام کے, اور ڈاکٹر کاشف انصاری یو ایس بیسڈ کرکٹ انالسٹ ہیں, اپنا پروگرام وہ اس کو انالائز کرتے ہیں, ماڈریٹ کرتے ہیں. دونوں مہمانوں کا بہت شکریہ. یحییٰ, کس سے بات شروع کی جائے, بلے بازی, گیند بازی, یا آپ کے خیال میں کسی نفسیاتی مسئلے کی جانے پہلے جانا چاہیے, ایشو کیا ہے پاکستان کی بیٹنگ کے ساتھ؟
اسد, سب سے پہلے تو سب کو سلام, آپ کو سلام. لیکن میں جہاں تک آپ نے بات کی کہ نفسیاتی مسئلہ پاکستان کی بیٹنگ لائن اپ کے ساتھ ہے, تو میں بالکل اس سے اتفاق نہیں کروں گا, کیونکہ دے آر پروفیشنل, تو پروفیشنل ہونے کی حیثیت سے چاہے بڑا میچ ہو چاہے چھوٹا میچ ہو, آپ کو پوری اپنی جو ہے وہ کمٹمنٹ شو کرنی چاہیے. بات کی جا رہی تھی کہ آج کی پچ جو ہے وہ T20 کے لیے سوٹ نہیں کرتی, لیکن اگر ہم پاکستان کے بیٹسمینوں کا موازنہ کریں, پاکستان کے بیٹسمینوں کے آؤٹ ہونے کے منظر کو دیکھیں, تو اس میں پچ کو دوش دینا بالکل غلط بات ہوگی. دوسری طرف بات یہ ہے کہ اس ملک کے سیاستدان ہوں, جو بالکل عوام کا خیال نہیں کرتے. بات دراصل یہ کہ ہم کرکٹرز کو کیا یہاں پر مورد الزام کرائیں گے. لوگ صبح سے بیٹھے ہوئے تھے, بلکہ کل سے ماحول شروع ہو گیا تھا جیسے آج چاند رات ہو کل اور آج عید کا سا ماحول ہو, لیکن لوگوں کی آنکھوں میں آنسو ہیں, لوگوں کے ارمان چکنا چور ہو گئے ہیں, لوگوں کی امیدیں ختم ہو گئی ہیں. تو اس کے لیے پہلی بار ایسا نہیں ہوا ہے. ہمارے بیٹسمین ہمیشہ ناکام ہوتے رہے ہیں. سب سے امپورٹنٹ بات یہ ہے کہ جس کرکٹ بورڈ کا سرور 80 برس کا ہوگا, اس کرکٹ بورڈ کا چیف سلیکٹر جو ہے وہ 63 برس کا ہوگا, اس کرکٹ بورڈ میں کوئی تھنک نہیں ہوگی, اس کرکٹ بورڈ میں کوئی کام کرنے کے حوالے سے جو ہے وہ رمک نہیں ہوگی. تو ایسے نتائج آپ دیکھتے رہے.
لیکن یا میں پھر اس پہ سائیکولوجیکل ہیلتھ کی جانب میں پھر اس لیے آؤں گا کہ وہ یہ کہتے ہیں اور شاید کافی حد تک بجا کہتے ہیں, ابھی ہم نے آپ بھی وہاں پہ موجود تھے دبئی میں, آپ نے پی ایس ایل دیکھ لیا, وہ کہتے ہیں ہم نے اپنا بیسٹ ٹیلنٹ جو ہے وہ آپ کے سامنے رکھ دیا ہے, اب آپ اس کو کھلانا ہے, ٹیم مینجمنٹ نے, ٹیم کوچز نے, اور ان لڑکوں نے الٹیمیٹلی خود کھیلنا ہے. تو کیا یہ کیوں کر نہ سمجھ لیا جائے کہ پاکستان کی کرکٹ کا معیار نیچے اتنا گر چکا ہے کہ اب وہ انٹرنیشنل کرکٹ میں وہ کمپیٹ نہیں کر سکتا, بائی چانس بائی لک ہی اس نے جیتنا ہے.
دیکھیں اسد, بات دراصل یہ ہے کہ پورا سال آپ 2 سال کھلاتے رہتے ہیں ان لڑکوں کو جن کو آپ ٹرائی اینڈ ٹیسٹڈ کہیں گے, لیکن جب ورلڈ کپ آتا ہے تو آپ ان لڑکوں کو موقع دیتے ہیں جن کو آپ 2 سال کیا, جن کو آپ موقع ہی نہیں دے رہے ہوتے, جن کو ان کا پرفارمنس کے باوجود آپ کہیں رکھتے ہی نہیں ہیں, پھر اچانک آپ ان کو گھما کر لے کر آ جاتے ہیں اس سخت اور کٹھن ٹورنامنٹ کے لیے, چیلنجنگ کے مسائل کے ساتھ اس ٹورنامنٹ کے لیے, تو پھر آپ ان سے کیسے امید کرتے ہیں؟ کیونکہ ورلڈ کپ ہو یا T20 ورلڈ کپ ہو یا ICC ٹرافی ہو, اس کے بعد ٹیمیں تبدیل ہو جاتی ہیں, تو پھر آپ کیسے امید کر سکتے ہیں؟ تو بات دراصل یہ ہے کہ نتائج کھیل میں جب 2 ٹیمیں میدان میں اترتی ہیں, ایک ٹیم ہار جاتی ہے, ایک ٹیم جیت جاتی ہے. اب سارا ملبہ خرم منظور پہ گرا دیں گے, سمی پہ گرا دیں گے, شرجیل پہ گرا دیں گے. بھائی آپ نے ان کو موقع کتنے دیے ہیں اتنے بڑے ٹورنامنٹ کے لیے؟
آپ نے موقع تو کیپٹن کو بھی بہت دیے ہیں. میں آج فیس بک پہ ویسے بھی ایک وہ دیکھ رہا تھا کسی کی پوسٹ کے, کوئی بندہ شاہد آفریدی کا ریکارڈ توڑ نہیں سکتا دنیا میں, یہ اتنی بری پرفارمنس کے ساتھ جو بندہ 19 سال کرکٹ کھیل جائے. اور انفارچونیٹلی اس وقت پاکستان کے کرکٹ کے اندر یہ کریکٹر ہیروز ہیں, لوگ ان کو دیکھ کے کرکٹ کھیل رہے ہیں, سیکھ رہے ہیں, تو شاید معیار تو کرکٹ کا یہی ہو, اور جن کو بیٹنگ آتی ہے ان کو بیٹسمین سمجھا نہیں جاتا, ہمارے اسپیکٹیٹرس کا بھی یہی اسٹینڈرڈ ہو گیا ہے. ڈاکٹر کاشف انصاری صاحب ہمارے ساتھ ہیں, US بیسڈ اسپورٹس اینکر اور انالسٹ ہیں. ڈاکٹر صاحب آپ نے بھی دبئی میں کرکٹ دیکھی, آپ کی بھی بڑی ہوپس ہوں گی کہ PSL کے بعد پاکستان کے لڑکے بڑے کانفیڈنٹ ہیں اور اس طرح کی کرکٹ میں وہ کوئی بڑا ہنر دکھائیں گے. کیا لگا آپ کو, پرابلم آپ کے شعبے سے متعلق ہے, یعنی کوئی صحت کا ایشو ہے, ذہنی صحت کا ایشو ہے, یا بلے بازی بہت ناقص ہو چکی ہے؟
جی ہر طرح کا ایشو ہے اسد, ہر طرح کا ایشو ہے, کوئی ایک ایشو نہیں ہے. یہ کہنا کہ ہم نے اپنا بیسٹ ٹیلنٹ دیا, یہ بالکل درست بات ہے. کرکٹ بورڈ کو ہر وقت دوش دینا صحیح ہے, ان کی غلطیاں اپنی جگہ, لیکن یایا کہ اس بات سے میں تھوڑا سا اختلاف کروں گا کہ دیکھیے آپ کے پاس یہی ٹیلنٹ ہے, آپ کے پاس نہیں ہے لڑکے, آپ کے ملک سے کرکٹ ختم کر دی گئی ہے, یہ بات کیوں نہیں لوگوں کی عقل میں آتی؟ پچھلے 10-15 سالوں میں ایک پلاننگ کے تحت پاکستان سے کرکٹ کو ختم کر کے اس کو دفن کر دیا گیا ہے. کرکٹ اکیڈمیز نام نہاد بچی بھی نہیں ہے, اب نام نہاد بھی نہیں بچی ہیں. آپ کے پاس ٹیلنٹ ہنٹ اسکیم کی کوئی پلاننگ نہیں ہے, آپ کے پاس کرکٹ گراؤنڈ نہیں ہے, آپ کے پاس کوئی انفراسٹرکچر نہیں ہے. تو پھر ایک شرجیل ایک سینچری بنا لیتا ہے T20 میں, تو پھر فٹافٹ اس کو ایشیا کپ میں ڈال دیتے ہیں کہ واہ 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 کیا ٹیلنٹ آ گیا. بھائی ٹیلنٹ یہی ہے, اب اسی سے گزارا کرنا ہے. جب تک کہ ارباب اختیار کو یہ نہیں سوچے گی نہیں کہ پاکستان کی جو قوم کی پلس ہے, جو نفس ہے, اس نفس پہ کب ہاتھ رکھے گی؟ وہ اپنی دکانیں چمکا رہے ہیں, وہ اپنی جیبیں بھر رہے ہیں, ان کو اس سے غرض نہیں ہے کہ 20 کروڑ عوام جو ہے وہ آنکھوں میں آنسو لیے بیٹھی ہے یا اچھل رہی ہے.
یقین کریں ڈاکٹر صاحب, باج واقعتاً پاکستان کے تمام ٹی وی چینلز نے جو سکرین سے
ڈسکشن بلا وجہ کہ اس کو دوش دینا خرم منظور کو اور سلیکٹر کو, کچھ نہیں ہے. سلیکٹر کے پاس کوئی کھلاڑی نہیں ہے, کس کو لے کے جائے گا وہ, کہاں سے اٹھائے گا؟ کراچی میں کرکٹ ہوتی ہے, نیشنل اسٹیڈیم جا کے دیکھیں آپ, وہاں پر جناب شادی ہو رہی ہے, لوگوں کی ولیمے ہو رہے ہیں, کیا طریقہ ہے یار؟ ہم کیوں بلا وجہ انگلیاں اٹھا کے بورڈ کو گالیاں دیں یہ کرے؟ جب کرکٹ کو ختم کر دیا گیا تو مان لو ایک فیکٹ کو کہ کرکٹ ختم ہے, لیکن اس عوام کے دلوں سے کرکٹ کو نکالنے میں سالوں لگیں گے.
اگر ویسے آپ کی جو یہ کرکٹ ٹیم اس طرح سے کھیلتی رہی, تو میں کیسے تھوڑا سا اتنے مشکل وقت میں ایک جملہ ضرور کہنا چاہوں گا, تو آپ کی شاید ہاکی ضرور کھڑی ہو جائے, کیونکہ لوگوں کا جو فوکس ہے جس طرح کی کرکٹ پہ, وہ اتنی دیر اب رہ نہیں سکتا ہے. اور اگر شاید صاحب کو مزید 2-3 سال آپ دیتے ہیں, تو یقیناً پاکستان کی نیشنل ہاکی ٹیم شاید وہ اسٹیبلش ہو سکتی ہے. یا اس سے اتفاق کرتے ہیں یا نہیں؟ یا یہ بتائیے گا, ابھی جیسے یہ کنڈیشن ہے, میں بار بار پھر اس مینٹل اسٹیفنس کی طرف آتا ہوں. انڈیا کے 3 پلیئرز جو ہیں وہ 8 رنس کے اوپر, ان کے ٹاپ پلیئر جو ہیں وہ آؤٹ ہو گئے, لیکن وہ ٹیم ان کے پلیئر جو ہیں وہ باقی کریز پہ موجود ہیں, کانفیڈنس کے ساتھ کھیل رہے ہیں, سچویشن کے مطابق کھیل رہے ہیں. یہ پاکستانی بیٹس مینوں کو کیا جلدی تھی؟
دیکھیں اسد, پہلے تو میں ڈاکٹر کاشف انصاری کو سلام کہوں گا, اور دوسری بات میں ان سے کہوں گا کہ بالکل آپ کے پاس یہ حق موجود ہے کہ آپ میری بات سے اختلاف کریں,
लेकिन मैं उनसे ये जरूर कहूंगा कि टैलेंट है इस मुल्क में, टैलेंट जिस तरह जोरी को जो है वो इस पत्थर को तराश कर हीरा बना देता है, यहाँ पर वो लोग नहीं है। बात दरअसल ये काशिफ अंसारी साहब ह्यूस्टन में बैठकर ये नहीं कह सकते एशिया स्टेडियम में क्रिकेट नहीं होती, शादियां होती है, वो कौन सा नेशनल स्टेडियम है मैं अंसारी साहब से पूछना चाहता हूँ जहाँ शादियां होती हैं। अगर वो खबर पे गए हैं कि नेशनल स्टेडियम को शादी हाल में तब्दील किया जा रहा था तो ऐसा हुआ नहीं, सोच जरूर थी। जहां तक बात यह है कि वो कौन लोग हैं जो पाकिस्तान टीम को तबाह कर रहे हैं, आपने बोला कि इंडिया के तीन खिलाड़ी आउट हो गए थे, देखिए इंडिया की बैटिंग लाइनअप का कोई सवाल नहीं है, इंडिया की बैटिंग लाइनअप तीन खिलाड़ी आउट हुए तो आमिर ने बॉलिंग बहुत अच्छी की, इसमें कोई शक शुबे की गुंजाइश नहीं है, लेकिन ये जो पिच है ये T20 की पिच है नहीं। अगर आमिर को आप टीसी विकेट पर लाकर खड़ा कर दें और फिर यही आमिर होंगे और यही भारत के नामी ग्रामी बैट्समैन होंगे। एक और दूसरी बड़ी दिलचस्प बात मैं आपके साथ शेयर करना चाहूंगा वो ये कि बाएं हाथ के बॉलर पर भारत के बड़े बैट्समैन जो है उनका रन रेट नीचे, वो जो औसत है वो नीचे आ जाता है।
अच्छा।
तो आपको एक मैच में तो ऐसा दिखाई देगा, लेकिन बहरहाल पाकिस्तान टीम में वहाब रियाज मौजूद है, आमिर ने पेस अटैक से मुश्किल में डाला लेकिन वहाब रियाज ने एक ओवर में 3 चौके खाकर जो है वो बता दिया कि मैच आपके लिए ओपन है। तो वो कहाँ है वहाब रियाज, सिर्फ एक वर्ल्ड कप का स्टाइल उनका है, उसके बाद
एग्जैक्टली मतलब स्पीड सिर्फ सब कुछ नहीं होता। मैं तो खुद ये समझता हूँ कि वहाब रियाज ने जिंदगी में 3 या 4 स्पेल का वो बॉलर है और उसका स्टेचर देख लें पाकिस्तानी क्रिकेट के अंदर समझा जाता है कि वो टीम का बिल्कुल नागुजीर हिस्सा है। हमने कोई और प्लेयर ट्राई नहीं किया जिसके पास वेरिएशन हों, जैसे अब इंडियन ये दोनों नेहरा को कितने अर्से के बाद वो टीम में लाए हैं और नए बॉलर्स दोनों वेरिएशन के साथ लॉन्ग आर्म बॉलिंग कर रहे हैं, मुश्किल पैदा कर रहे हैं, गेंद को सीम कर रहे हैं, लेकिन पाकिस्तान जो है वो सिर्फ और सिर्फ स्पीड पर बहुत ज़्यादा उसका इन्हसार है। तो क्या ये एक आपके ख्याल में एक दुरुस्त अप्रोच है?
देखें असद में फिर आपसे ये कहूंगा, टैलेंट पाकिस्तान में मौजूद है, अच्छे खिलाड़ी पाकिस्तान में मौजूद है, लेकिन उनको मौका देना चाहिए। नियतों का दारोमदार आमतौर होता है। मोहम्मद हफीज जब चाहता है इनिंग का आगाज करने चले जाते हैं, जब चाहता है नंबर 3 पर बैटिंग करने के लिए आ जाते हैं। जब आज आपके पास 2 ओपनर मौजूद थे, 2 ओपनर को आपने खिलाया, शर्जील के साथ आपने खुर्रम को मौका दिया, तो समझ नहीं आया कि आज हफीज जो है वो नंबर 3 ओपन करने के लिए कैसे आ गए। जब उनका दिल चाहता है वो ओपन करने के लिए आ जाते हैं, जब उनका दिल चाहता है तो वो नंबर 3।
और कितनी हार्ड लक है डॉक्टर काशिफ, कितनी हार्ड लक है कि वो प्लेयर जो बजायर बड़ी फार्म में हूँ, मोहम्मद यूसुफ इसमें बड़ा सही कहते हैं कि इनकी कोई फार्म तो है नहीं है, कोई हम ये नहीं कह सकते कि 10 मैच बुरे खेलें तो बुरे खेलते रहेंगे, ये तो अच्छे इनिंग खेलते खेलते अचानक आउट हो जाते हैं। हफीज उसकी बड़ी एक क्लासिक एग्जांपल है, ये कंसिस्टेंसी क्यों नहीं आ रही आपके ख्याल में?
ये मेंटल टफनेस से आती है, ये ट्रेनिंग से आती है, साइकोथेरेपी से आती है, ये बिहेवियरल थेरेपी से आती है, उसके लिए बकायदा।
तो हमारी टीम के साथ साइकोथेरेपिस्ट है, मैं ये पहला सवाल एक्चुअली करना चाह रहा था। हमारी टीम का मसला बैटिंग है, हमारे पास बैटिंग कोचेज हैं?
नहीं, बैटिंग कोचेज होंगे लेकिन ये बैटिंग कोचेज के जो तरीकेकार है वो शायद खिलाड़ियों के समझ में नहीं आता, लेकिन ये बिहेवियर थेरेपी का बहुत बड़ा इशू है, साइकोथेरेपी या मेंटल टफनेस का इशू है। ये समझने की बात है कि किस तरह से लड़के, आपको याद होगा न्यूजीलैंड का T20 वनडे मैच जिसमें पाकिस्तान बैट उनके 5-6 खिलाड़ी आउट हो गए थे 90 रन पे और फिर उनके लास्ट विकेटों ने कितने रन पाकिस्तान के खिलाफ बना दिए। इनको ये सिखाया जाता है कि देखो इट्स नॉट ओवर अंटिल इट इज ओवर। ये आज मेरे बच्चे का फाइनल बास्केटबॉल का गेम है, 9 बरस का बच्चा है मेरा, आखिरी
लोगों को रोते हुए सुन रहा था, वो ये कह रहे थे कि हम ये थोड़ा कह रहे हैं कि पाकिस्तानी टीम जीते, खेले तो सही ना,
मतलब खेले तो सही ना
जिस काम के लिए गए हैं, खेल के हारे ना। अब ये बताइएगा इस टीम से क्या तवक्कुआत रखेंगे आप इस इवेंट में भी और वो इवेंट जो 2 हफ्ते के बाद शुरू होने वाला है, क्या तवक्कुआत रखेंगे आप इस टीम
की? देखिए खास तवक्कुआत नहीं है जब तक कि इनको कोई ड्रामेटिक चेंजेस ना करेंगे अपनी 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 मेंटल स्ट्रेंथ के अंदर। कोच का बहुत बड़ा रोल है, कोच लेके लड़कों को बैठे, उनको बताए कि क्या कर सकते हो, तुम्हारे अंदर कितनी सलाहियत है, उन लड़कों का बैटिंग ऑर्डर ठीक करे। अब जो टीम चली गई वो चली गई, एक इनिंग्स की परफॉर्म, हम ट्रक की लाइट के पीछे भागने की आदत जो हमारी फॉर्म की है ना, वो मसला है कि एक लड़के ने एक इनिंग परफॉर्म कर दिया और वो खेलेगा 4-5-10 इनिंग तक जब तक कि वो बिल्कुल नकारा ना हो जाए।
तो एक नहीं सर, आपके कैप्टन उनका जो फिगर फैक्ट्स सामने आए, उन्होंने हर 66 मैचों के बाद सेंचुरी मारी है, यानी उनका एक मैच एक सेंचुरी 66 मैचों को कास्ट किया है पाकिस्तान को भी और पाकिस्तान की क्रिकेट को भी। या उसे नहीं पाकिस्तान इस टीम से क्या तवक्कुआत रखी जाए और अगले इवेंट में वर्ल्ड कप में पाकिस्तान की टीम को आप कहां रेट करते हैं?
धक्के पे चल रही है आपकी टीम और एक बार फिर दुआओं के सहारे आपकी टीम जो है वो सफर कर रही है। वो अली सज्जाद अली का एक गाना है, दुआ करो, तो बस आप दुआ करते रहें। जब आपकी टीम बड़े टूर्नामेंट में जाकर खेले तो आप दुआ करते रहें, जायनमाज बिठाकर जो है वो हाथ उठाकर अल्लाह ताला के हुजूर गिड़गिड़ाकर दुआ मांगे, क्योंकि ये खिलाड़ी तो लाखों रुपए ले रहे हैं, इनका मीटर रिक्शा की तरह चालू है, लेकिन ये परफॉर्म एक छोटी टीमों के खिलाफ करेंगे। लेकिन अभी बांग्लादेश, श्रीलंका और यूएई को आप बिल्कुल साइड में ना कर दें। एक मैच भी पाकिस्तान टीम से हारी तो पाकिस्तान क्रिकेट के अंदर तब्दीलियों को मैं नागुजर नहीं समझता।
بہت شکریہ یایا حسینی صاحب آپ کا, آپ نے ہمارے لیے وقت نکالا. ڈاکٹر کاشف سہیل انصاری صاحب آپ کے بھی ہم ممنون ہیں کہ آپ نے ہمیں جوائن کیا. اور سامعین آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. میچ جاری ہے, گیم ابھی آن ہے, لیکن بہت مایوسیوں کے ساتھ پاکستان کے کرکٹ لور اس کو دیکھ رہے ہوں گے. تو اجازت چاہیں گے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.